جب نبوت کے ساتھ ظہور فرما ہوئے تو آتے ہی اپنی ضرورت دنیا پر ثابت کر دی اور ہر جگہ قوم کو ان پہ شرک اور ناراضگی اور مفسدانہ حرکات پر ملزم کیا، جیسا کہ قرآن کریم اس سے بھرا ہوا ہے۔ مثلاً اسی آیت کو سوچ کر دیکھو جو اللہ تعالیٰ فرماتا ہے، تبارک الذی نزل الفرقان علی عبدہ لیکون للعالمین نذیرا، الفرقان 2، یعنی وہ بہت ہی برکت والا ہے جس نے قرآن کو اپنے بندے پر اس غرض سے اتارا کہ تمام جہان کو ڈرانے والا ہو، یعنی تا ان کی بدراہی اور بدعقیدگی پر ان کو متنبہ کرے۔ بس یہ آیت بصراحت اس بات پر دلیل ہے کہ قرآن کا یہ دعویٰ ہے کہ یہاں حضرت صلی اللہ علیہ وسلم ایسے وقت میں تشریف لائے تھے جبکہ تمام دنیا اور تمام قومیں بگڑ چکی تھی، اور مخالف قوموں نے اس دعوے کو نہ صرف اپنی خاموشی سے بلکہ اپنے اقراروں سے مان لیا ہے۔ بس اس سے بوضاحت نتیجہ نکلا کہ حضرت صلی اللہ علیہ وسلم در حقیقت ایسے وقت میں آئے تھے جس وقت میں ایک سچے اور کامل نبی کو آنا چاہیے۔ پھر جب ہم دوسرا پہلو دیکھتے ہیں کہ جناب صلی اللہ علیہ وسلم کس وقت واپس بلائے گئے، تو قرآن صاف اور صریح طور پر ہمیں خبر دیتا ہے کہ ایسے وقت میں بلانے کا حکم ہوا کہ جب اپنا کام پورا کر چکے تھے، یعنی اس وقت کے بعد بلائے گئے جبکہ یہ آیت نازل ہو چکی کہ مسلمانوں کے لیے تعلیم کا مجموعہ کامل ہو گیا اور جو کچھ ضروریات دین میں نازل ہونا تھا وہ سب نازل ہو چکا، اور نہ صرف یہی بلکہ یہ بھی خبر دی گئی کہ خدا تعالیٰ کی تائیدیں بھی کمال کو پہنچ گئیں اور جوک در جوک لوگ دین اسلام میں داخل ہو گئے، اور یہ آیتیں بھی نازل ہو گئیں کہ خدا تعالیٰ نے ایمان اور تقویٰ کو ان کے دلوں میں لکھ دیا اور فسق اور فجور سے انہیں بیزار کر دیا، اور پاک اور نیک اخلاق سے وہ متصف ہو گئے اور ایک بھاری تبدیلی ان کے اخلاق اور چلن اور روح میں واقع ہو گئی۔ تب ان تمام باتوں کے بعد سورت النصر نازل ہوئی، جس کا ماحصل یہی ہے کہ نبوت کے تمام اغراض پورے ہو گئے اور اسلام دلوں پر فتح یاب ہو گیا۔ تب حضرت صلی اللہ علیہ وسلم نے عام طور پر اعلان دے دیا کہ یہ سورت میری وفات کی طرف اشارہ کرتی ہے، بلکہ اس کے بعد حج کیا اور اس کا نام حجت الوداع رکھا، اور ہزارہا لوگوں کی حاضری میں ایک اونٹنی پر سوار ہو کر ایک لمبی تقریر کی اور کہا کہ سنو اے خدا کے بندو، مجھے میرے رب کی طرف سے یہ حکم ملے تھے کہ تا میں یہ سب احکام تمہیں پہنچا دوں، بس کیا تم گواہی دے سکتے ہو کہ یہ سب باتیں میں نے تمہیں پہنچا دیں؟ تب ساری قوم نے بآواز بلند تصدیق کی کہ ہم تک یہ سب پیغام پہنچائے گئے۔ تب رسول اللہ صلی اللہ علیہ وسلم نے 3 مرتبہ آسمان کی طرف اشارہ کر کے کہا کہ اے خدا ان باتوں کا گواہ ہے، اور پھر فرمایا کہ یہ تمام تبلیغ اس لیے مقرر کی گئی کہ شاید آئندہ سال میں تمہارے ساتھ نہیں ہوں گا، اور پھر دوسری مرتبہ تم مجھے اس جگہ نہیں پاؤ گے۔ تب مدینے میں جا کر دوسرے سال میں فوت ہو گئے۔ اللہم صلی علیہ و بارک وسلم۔ در حقیقت یہ تمام اشارات قرآن شریف سے ہی مستنبط ہوتے ہیں، جس کی تصدیق اسلام کی متفق علیہ تاریخ سے بتفصیل تمام ہوتی ہے۔ اب کیا دنیا میں کوئی عیسائی یا یہودی یا آریہ اپنے کسی ایسے مسئلے کو بطور نظیر پیش کر سکتا ہے جس کا آنا ایک عام اور اشد ضرورت پر مبنی ہو اور جانا اس غرض کی تکمیل کے بعد ہو، اور ان مخالفوں کو اپنی ناپاک حالت اور بدعملیوں کا خود اقرار ہو جن کی طرف وہ رسول بھیجا گیا ہو؟ میں جانتا ہوں کہ یہ ثبوت وجود اسلام کے کسی کے پاس موجود نہیں۔ ظاہر ہے کہ حضرت موسیٰ صرف فرعون کی سرکوبی کے لیے اور اپنی قوم کو چھڑانے کے لیے اور نیز راہ راست دکھانے کے لیے آئے تھے، سارے جہان کے فساد یا اپنے فساد کی ان کو کچھ غرض نہیں تھی۔ اور یہ تو سچ ہے کہ فرعون کے ہاتھ سے انہوں نے اپنی قوم کو چھڑا دیا، مگر شیطان کے ہاتھ سے چھڑا نہ سکے اور نیز وعدہ کے ملک تک ان کو پہنچا نہ سکے، اور ان کے ہاتھ سے بنی اسرائیل کو تزکیہ نفس نصیب نہیں ہوا اور بار بار نافرمانیاں کرتے رہے، یہاں تک کہ حضرت موسیٰ فوت ہو گئے اور ان کا وہی حال تھا۔ اور حضرت مسیح کے حواریوں کی حالت خود انجیل سے ظاہر ہے، حاجت تصریح نہیں۔ اور یہ بات کہ یہودی جن کے لیے حضرت مسیح نبی ہو کر آئے تھے اس قدر ان کی زندگی میں ہدایت پذیر ہو گئے تھے، یہ بھی ایک ایسا امر ہے کہ کسی پر پوشیدہ نہیں۔ باقی اگر حضرت مسیح کی نبوت کو اس معیار سے جانچا جائے تو نہایت افسوس کے ساتھ کہنا پڑتا ہے کہ ان کی نبوت اس معیار کی روح سے کسی طرح ثابت نہیں ہو سکتی۔ یہاں حضور عاشی میں بیان فرماتے ہیں، عیسائی کفارے پر بہت ناز رکھتے ہیں، مگر عیسائی تاریخ کے واقف اس سے بے خبر نہیں کہ مسیح کی خودکشی سے پہلے جو عیسائیوں کے زوم میں ہی تھوڑے بہت عیسائی نیک چلن تھے، مگر خودکشی کے بعد تو عیسائیوں کی بدکاری کا بند ٹوٹ گیا۔ کیا یہ کفارہ کی نسل جب یورپ میں موجود ہے अपने चालों चलन में उन लोगों से मुशाबे है जो कफारा से पहले मसीह के साथ फिरती थी। ये हाशिया यहाँ खत्म होता है। हजरत मसीह मौऊद अलैहिस्सलाम बयान फरमाते हैं, क्योंकि अव्वल नबी के लिए जरूरी है कि उस वक्त आवे कि जब फिल वाकया उस उम्मत की हालत दीनदारी तबाह हो गई हो जिसकी तरफ वो भेजा गया है। लेकिन हजरत मसीह यहूद को ऐसा इल्जाम कोई भी नहीं दे सके जिससे साबित होता हो कि उन्होंने अपने एतकाद बदल डाले हैं, या वो चोर और जनाकार और कुमारबाज वगैरह हो गए हैं, या उन्होंने तौरात को छोड़कर किसी और किताब की पैरवी इख्तियार कर ली है। बाकी खुद गवाही दी कि फकीर और फरीसी मूसा की गद्दी पर बैठे हैं, और न यहूद ने अपने बदचलन और बदकार होने का इकरार किया। फिर दूसरे सच्चे नबी की सच्चाई पर यह भारी दलील होती है कि वो कामिल इस्लाह का एक भारी नमूना दिखलावे। बस जब हम उस नमूने को हजरत मसीह की जिंदगी में गौर करते हैं और देखना चाहते हैं कि उन्होंने कौन सी इस्लाह की और कितने लाख या हजार आदमी ने उनके हाथ पर तौबा की, तो ये खाना भी खाली पड़ा हुआ नजर आता है। हाँ, 12 हवारी हैं, मगर जब उनका अमालनामा देखते हैं तो दिल कांप उठता है और अफसोस आता है कि ये लोग कैसे थे कि इस कदर इखलास का दावा करके फिर ऐसी नापाकी दिखलावे जिसकी नजीर दुनिया में नहीं। क्या 30 रुपया लेकर एक सच्चे नबी और प्यारे रहनुमा को खूनियों के हवाले करना हवारी कहलाने की यही हकीकत थी? क्या लाजिम था कि पितरस जैसा हवारियों का सरदार हजरत मसीह के सामने खड़े होकर उन पर लानत भेजे और चंद रोजा जिंदगी के लिए अपने मुक्तदा को उसके मुंह पर गालियां दे? क्या मुनासिब था कि हजरत मसीह के पकड़े जाने के वक्त में तमाम हवारी अपना अपना राह लें और एक दम के लिए भी सब्र न करें? जिनका प्यारा नबी कत्ल करने के लिए पकड़ा जाए, ऐसे लोगों के सिद्क और सफा के यही निशान हुआ करते हैं जो हवारियों ने उस वक्त दिखलाए। उनके गुजर जाने के बाद मखलूक परस्तों ने बातें बनाई और आसमान पर चढ़ा दिया, मगर जो कुछ उन्होंने अपनी जिंदगी में अपना ईमान दिखलाया वो बातें तो अब तक इंजीलों में मौजूद हैं। गरज वो दलील जो नबूवत और रिसालत के मफहूम से एक सच्चे नबी के लिए कायम होती है, वो हजरत मसीह के लिए कायम नहीं हो सकी। अगर कुरान उनकी नबूवत का बयान न करता तो हमारे लिए कोई भी राह खुली नहीं थी कि हम उनको सच्चे नबियों के सिलसिले में दाखिल कर सके। क्या जिसकी ये तालीम हो कि मैं ही खुदा हूँ और खुदा का बेटा और बंदगी और फरमाबरदारी से आजाद, और जिसकी अकल और मार्फत सिर्फ इस कदर हो कि मेरी खुदकुशी से लोग गुनाह से निजात पा जाएंगे, ऐसे आदमी को एक दम के लिए भी कह सकते हैं कि वो दाना और राह रास्त पर है? मगर अल्हम्दुलिल्लाह कि कुरानी तालीम ने हम पर ये खोल दिया कि इब्न मरियम पर ये सब झूठे इल्जाम थे। इंजील में तसलीस का नामो निशान नहीं, एक आम मुहावरा लफ्ज इब्नुल्लाह का, जो पहली किताबों में आदम से लेकर अखीर तक हजार हा लोगों पर बोला गया था, वही आम लफ्ज हजरत मसीह के हक में इंजील में आ गया। फिर बात का बतंगर बनाया गया, यहाँ तक कि हजरत मसीह इसी लफ्ज की बुनियाद पर खुदा भी बन गए, हालांकि ना कभी मसीह ने खुदाई का दावा किया और ना कभी खुदकुशी की ख्वाहिश जाहिर की, जैसा कि खुदा ताला ने फरमाया कि अगर ऐसा करता तो रास्तबाजों के दफ्तर से उसका नाम काटा जाता। ये भी मुश्किल से यकीन होता है कि ऐसे शर्मनाक झूठ की बुनियाद हवारियों के ख्यालात की बर्दश्त की ने पैदा की हो, क्योंकि वो उनकी निस्बत जैसा कि इंजील में बयान किया गया है ये सही भी हो कि वो मोटी अकल के आदमी और जलतर गलती खाने वाले थे, लेकिन हम इस बात को कबूल नहीं कर सकते कि वो एक नबी के सोबत याफ्ता होकर ऐसे बेहुदा ख्यालात की जिंस को अपनी हथेली पर लिए फिरते थे। मगर इंजील के हवाशी पर नजर गौर करने से असल हकीकत ये मालूम होती है कि ये सारी चालबाजी हजरत पौलुस की है, जिसने पॉलिटिकल चालबाजों की तरह अनेक मकरों से काम लिया है। गरज जिस इब्ने मरियम की कुरान ने हमको खबर दी है वो उसी अजली अबदी हदायत का पाबंद था जो इब्तिदा से बनी आदम के लिए मुकर्रर की गई है, लिहाजा उसकी नबूवत के लिए पुरानी सबूत काफी है। वो इंजील के रूह से कितने ही शुकूक व शुबहात उसकी नबूवत के बारे में पैदा हूँ। वस्सलामु अला मन तबअ अल-हुदा। राकिम खाकसार गुलाम अहमद। सामीन, नूरुल कुरान नंबर 1 जो रूहानी खजाने की जिल्द नंबर 9 में है खत्म हुई।